नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै विष्णु विश्वकर्माको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभाबाट संघीय संसद नियमावली पारित, फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने,
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने योजना असार 15 गतेभित्र बनाउन प्रधानमन्त्रीको निर्देशन, साउन 1 गतेबाट कार्यान्वयनको काममा गति दिनुपर्नेमा जोड,
चार नम्बर प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश, नेपाली कंग्रेसको विरोधका कारण कर्णाली प्रदेशको नीति कार्यक्रम आज पेश हुन सकेन,
सिरियाको एक आवासीय क्षेत्रमा रूसी सेनाको कारवाही 38 जनाको ज्यान गयो,
र नेपाल आर्मी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको फाइनलमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। विपक्षी दल नेपाली कांग्रेसले राख्दै आएको अडान अनुसार फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने गरी प्रतिनिधि सभाबाट संघीय संसद नियमावली पारित भएको छ। नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावली पारित गरियोस् भनी राखेको प्रस्ताव आज बसेको प्रतिनिधि सभाको बैठकको बहुमतले पारित गरेको हो। नियमावलीमा फौजदारी अभियोग लागेर प्रपक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राखिएको भन्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल प्रस्तावको विपक्षमा उभिनु भएको थियो।
चुनावमा अपराधीहरू उठ्ने स्थितिलाई हामीले रोक्नै पर्छ र चुनावमा पैसा खर्च गरेर अपराधीहरू जित्ने र अपराध सबै ताकछोप गर्ने फौजदारी अपराध, त्यो स्थितिलाई हामीले अन्त्य गर्नको निम्ति पनि यो निलम्बनको कुरा हामीले यहाँ राख्नु उपयुक्त हुन्छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले फौजदारी अभियोग लागेका सांसद स्वत निलम्बन हुने व्यवस्था गर्न नहुने अडान लिएको थियो। सत्तापक्ष पनि अहिले उनीहरूको मागमा सहमत भएपछि नियमावली पारित भएको हो। नियमावलीमा फौजदारी अभियोग लागेर प्रपक्षका लागि थुनामा रहेका सांसदको सेवा सुविधा र पारिश्रमिक भने कटौती हुनेछ। नियमावलीमा प्रधानमन्त्रीले महिनामा दुई पटक सांसदहरूले उठाएका प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सांसदहरूले शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले 5 दिनभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ। नियमावलीमा राष्ट्रपति उपराष्ट्रपतिमाथि महाअभियोग लगाउन दुवै सदनको दुई तिहाई बहुमत चाहिने व्यवस्था पनि गरिएको छ। संघीय संसदको नियमावली राष्ट्रिय सभाबाट पारित गर्न पर्सि आइतबार पेश गर्ने कार्यसूची छ। प्रतिनिधि सभाको अर्को बैठक पर्सि 27 गते आइतबार बिहान 11 बजे बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असार 15 गते भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज मन्त्री र सांसदहरूको संयुक्त बैठक बोलाई प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार 15 गते भित्र बनाइसक्न निर्देशन दिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम बजेट र बजेटमा अन्तर्निहित कार्यक्रमहरूलाई कार्यान्वयन कार्ययोजना बनाउनलाई निर्देशन दिनुभएको हो। अहिले बजेट प्रस्तुत भएर छलफलको क्रममा छ, तर बजेटको कार्यान्वयनको कार्यतालिका त्यसलाई कार्यान्वयन गर्नको लागि संरचनागत तयार गर्नुपर्ने कुराहरू, कर्मचारी व्यवस्थापनका कुराहरू, कानून निर्माणका कुराहरू र त्यसको मुख्य जिम्मेवारी लिने निकाय, त्यसका सहायक निकायहरू र हामीले अनुगमन गर्ने परिसूचकहरू र त्यसको आधारबाट निश्चित समयभित्र हासिल गर्नुपर्ने माइलस्टोन्सहरूको बारेमा कार्ययोजना तयार पारेर असार 25 भित्रमा हामीले सबै काम गरिसक्ने भनेको छ र सम्पूर्ण सचिवज्यूहरूलाई असार 15 भित्रमा आफ्ना मन्त्रालयका कार्यक्रमहरूको कार्ययोजना पेश गर्न प्रधानमन्त्रीबाट निर्देशन भएको छ।
प्रधानमन्त्री ओलीले असार 25 गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन 1 गतेबाट कार्यान्वयनको काममा गति दिन पनि मन्त्रीहरूको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्रीले बजेट कार्यान्वयनको कार्यतालिका, त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन, कानून निर्माण, कार्यान्वयनका लागि जवाफदेही निकाय र अनुगमनको सूचक स्पष्ट उल्लेख हुने गरी बजेट कार्यान्वयनको कार्ययोजना तय गर्न सबै मन्त्री र सचिवहरूलाई सचेत गराउनु भएको छ।
परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले तातोपानी नाका तत्काल खुला गर्न चीनसँग पहल गर्ने बताउनु भएको छ। ललितपुरको पुलचोकमा रहेको मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीको ज्ञापन पत्र बुझ्दै मन्त्री गेवालीले भूकम्पका कारण बन्द भएको तातोपानी नाका खोल्नेबारे पहल गर्ने बताउनु भएको हो। चीनसँगको व्यापार विस्तारका लागि सहज वातावरण बनाउन सरकार गम्भीर रहेको भन्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका बेला यस विषयलाई प्रमुखताका साथ उठाउने जानकारी दिनुभयो। चीन नेपालको मुख्य व्यापारिक छिमेकी बन्न सक्ने भन्दै मन्त्री गेवालीले नेपालका व्यवसायीलाई सहज रूपमा चीन प्रवेशको व्यवस्था मिलाउन समेत आफूले पहल गर्ने बताउनु भयो। अहिले रसुवा जिल्लाका बासिन्दाका लागि मात्र चीनले प्रवेश पास दिँदै आएकामा अब देशैभरका व्यवसायीलाई एक दिने पासका लागि पहल गर्ने उहाँको भनाइ छ।
यसैबीच परराष्ट्र मन्त्री गेवाली भोलि मंगोलिया भ्रमणमा जानुहुने भएको छ। मंगोलियाको राजधानी उलान बटारमा यही जून 11 र 12 तारीखमा हुने भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरूका लागि अन्तर्राष्ट्रिय थिंक ट्याङ्कको अन्तर सरकारी बैठकमा सहभागी हुन मन्त्री गेवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगोलिया जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा प्रत्यक्ष वैदेशिक लगानी, सूचना तथा संचार प्रविधि एवं कनेक्टिभिटीका सम्बन्धमा वृहत छलफल हुनेछ। उलान बटारमा रहँदा परराष्ट्र मन्त्री गेवालीले मंगोलियन समकक्षीका साथै अरू उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ।
भौतिक पूर्वाधारलाई जोड़ दिने गरी 4 नम्बर प्रदेशले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले आज प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वार्षिक 8% दरले प्रदेशको आय वृद्धि गर्ने उल्लेख छ। यस्तै प्रति व्यक्ति आय 2500 अमेरिकी डलर पुर्याउने र 5 वर्षभित्र गरिबी 7% झार्ने महत्वाकांक्षी योजना नीति तथा कार्यक्रम मार्फत अघि सारिएको छ। कृषि उत्पादन दोब्बर बनाउने कोरालादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको द्रुतमार्ग निर्माणको योजना पनि प्राथमिकतामा राखिएको छ। प्रदेशभित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय खेल मैदान, विशिष्टकृत स्वास्थ्य सेवा, प्रदेशभित्रका हरेक नगरपालिकामा 50 र प्रदेश राजधानीमा 1000 शैयाको अस्पताल निर्माण थालनी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाली कांग्रेसको विरोधका कारण कर्णाली प्रदेशको नीति तथा कार्यक्रम भने आज पेश हुन सकेन। आजको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दुर्गा केशर खनालले आर्थिक वर्ष 2075-76 को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूची थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चालू आर्थिक वर्षका लागि ल्याइएको बजेटको रातो किताब तत्काल उपलब्ध गराउनु पर्ने र कर्णाली रारा पर्यटन वर्षको खर्च सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध गरेको थियो, जसका कारण पूर्व निर्धारित कार्यसूची अनुसार आज कर्णाली प्रदेशको नीति कार्यक्रम प्रस्तुत भएन। सत्ता पक्ष र प्रतिपक्ष बीच भएको छलफलमा नेपाली कांग्रेसका सांसदहरूले राखेका मागको विषयमा जवाफ दिन सत्ता पक्ष तयार भएपछि प्रदेशसभाको बैठक भने बसेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले समान विचार भएका पार्टीसँग एकता गर्न पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल गठन गरेको छ। उपाध्यक्ष दीपक बोहरा संयोजक रहने गरी अध्यक्ष पशुपति शमशेर राणाले कार्यदल गठन गर्नुभएको रापरपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरूङले जानकारी दिनुभयो। कार्यदलको सदस्यमा विक्रम पाण्डे, सुनिल बहादुर थापा र ठाकुर प्रसाद शर्मा रहनु भएको छ। तीनै तहको चुनावमा नराम्रो हार बेहोरेपछि राणा नेतृत्वको रापरपा प्रजातान्त्रिक, डाक्टर प्रकाशचन्द्र होने नेतृत्वको एकीकृत रापरपा राष्ट्रवादी र कमल थापा नेतृत्वको रापरपाका शीर्ष नेता पार्टी एकीकरणको अनौपचारिक गृह कार्यमा छन्। यसअघि कमल थापा नेतृत्वको रापरपाले पार्टी एकताबारे छलफल गर्न उपाध्यक्षहरू बुद्धिमान तामाङ र टंक ढकाल तथा महामन्त्री राजेन्द्र लिङ्देन रहेको समिति बनाएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटो काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दिदी, ए अञ्जली दिदी, कता हो?
ओहो, लौ हेर, काम त मार छ त। अब एक दुईजना काम गर्ने मान्छे राख्नु पर्यो दिदी।
हेर त कति जिस्काउन सकेको यसले। लु भन किन आइस?
यहाँ भरपर्दो केही काम गर्न सकिएन, अब विदेश जाउँ भनेको। तपाईँ त विदेश गएर फर्के कि त्यसैले के बुझौँ भनेर आएको नि दिदी।
म त भन्छु सकेसम्म विदेश नजा। अब विदेश जाने नै हो भने गार्मेन्टको काममा जा, सुरक्षित हुन्छ, काम पनि सजिलो र कमाइ पनि राम्रो, त्यसको लागि तालिम पनि लिन पाइन्छ र विदेश जानलाई पैसा पनि लाग्दैन। म पनि त्यसै गरी तालिम लिएर गएको त हो नि मोरी।
खाने बस्ने सुविधा सहित सित्तैमा गार्मेन्ट मेसिन चलाउने सिप सिकेर वैदेशिक रोजगारीमा जान सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840255280 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभाबाट संघीय संसद नियमावली पारित, फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने योजना असार 15 गतेभित्र बनाउन प्रधानमन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। रसुवाको आमा छेदुङ गाउँपालिकाको सानो हाकुका 114 घर पहिरोको जोखिममा छन्। भिरालो जमीन, बस्तीमाथि निकै डरलाग्दो पहाड़, यस्तै विशेषता बोकेको सानो हाकुमा 2072 सालको भूकम्पपछि झन त्रास बढ़ेको छ। बस्ती वरपर पनि पहिरो नै पहिरो, लौ अब त खस्यो कि झै लाग्ने। हिउँद शुरू भएपछि पहिरो खस्ने सम्भावना कम हुने हुँदा ढुक्कको सास फेर्ने गरेका सानो हाकुका बासिन्दा अब फेरि वर्षात शुरू भएसँगै त्रासमा परेका छन्। हाकुबाट फर्केपछि साथी जानुका दुवाडीको रिपोर्ट।
रसुवा सदरमुकाम धुन्चेबाट पश्चिमतिर एक दिनको पैदल यात्रामा पुगिने सानो हाकुका बासिन्दालाई वर्षात शुरू हुनु अघि नै खाद्यान्नको जोह गर्नुपर्ने चटारो छ। सड़क छैन, सदरमुकामदेखि खच्चडमा सामान ओसार्नुपर्छ, जसले गर्दा ढुवानी खर्च दोब्बर पर्छ। हाकुका बासिन्दा प्रेम तामाङ:
अब सामान किन धुन्चे जानुपर्छ? बर्खाको लागि अहिले मान्छेहरूले चाहिँ सामानहरू थुपारी राख्छ, नुनहरू, चामलहरू, 4-5 महिनाको लागि चाहिने सामानहरू चाहिँ थुपारी राख्छ, किनकि बर्खामा चाहिँ उता आवाज दवात हुँदैन। बर्खामा अब बाटोमा पहिरो लड्न सक्छ, ज्यान पनि जोखिम हुन्छ, र थप अनि खानेकुरा नि अहिले नै जोगा गरेर राखेको हुन्छ मान्छेले।
सामान ओसार्न गाह्रो र महँगो पर्ने भएकाले मात्र होइन, गाउँलाई चारैतिरबाट पहिरोले घेरेकाले र गाउँ नै पहिरोको जोखिममा परेकाले सानो हाकुका 114 घर परिवारलाई हाकुबेसीको पाङलिङमा सार्ने योजना बनेको 3 वर्ष हुन लागेको छ। 2072 वैशाख 12 गतेको भूकम्पपछि गाउँ जोखिममा परेको भन्दै स्थानान्तरणको निर्णय भयो। तर 114 घर परिवारको बस्ती बसाउन धेरै जग्गा चाहिने भएकाले जग्गा जुटाउन नै कठिनाई भइरहेको छ। पाङलिङका एकजना जग्गा धनीले जग्गा दिने भने पनि विवादका कारण त्यो जग्गा लिने प्रक्रिया नै रोकिएको छ। सानो हाकुका बासिन्दाको जीवन सुकुम्बासीको जस्तै छ। धेरैजनाको हातमा लाल पूर्जा छैन, जसका कारण भूकम्प प्रभावित भएर पनि हाकुका बासिन्दाले घर पुननिर्माणको सम्झौता गरेर अनुदानको पहिलो किस्ता समेत पाउन सकेका छैनन्। पुननिर्माण प्राधिकरणका कर्मचारीहरू गाउँमा जाँदा उनीहरूको सधैँ एउटै प्रश्न हुने गरेको छ: हाम्रो अनुदान सम्झौता कहिले हुन्छ? राष्ट्रिय पुननिर्माण शहरी विकास जिल्ला समन्वय समिति धुन्चेका प्रतिनिधि छत्र बहादुर शाही:
हामीले घर कहिले बनाउने? 3 वर्ष नै हामी पालमनी बस्ने कि सहर भनेर हामीलाई क्वेसन आउँछ क्या। हामी त एउटा प्रतिनिधि भएर हामी गाउँमा हिँडिरहेको प्राविधिक भइसकेपछि उहाँले हामीले बारम्बार त्यही प्रश्न गर्नुहुन्छ, दुःख लाग्छ।
उनीहरूको अनुदान सम्झौता कहिले हुन्छ र किस्ता कहिले पाउँछन् कुनै टुङ्गो छैन। त्यसैले भूकम्पपछि विस्थापित भएर सदरमुकाम धुन्चे तथा अन्य क्षेत्रमा गएका गाउँले त फर्किएर पहिलेकै ठाउँमा घर बनाउने तयारीमा छन्। स्थानीय बासिन्दाले पहिलेकै ठाउँमा घर बनाउने तयारी गरे पनि त्यो ठाउँ निकै जोखिमपूर्ण छ। बस्तीमाथि डाँडाहरू फुटेका छन्, जमिन चर्किएको छ, त्यहाँको माटो एकदमै फुक्का खालको छ। जसले ढुङ्गालाई समात्न सक्दैन त्यही भएर सानो हाकुमा बस्ती बसाउन निकै जोखिम भएको बताउनुहुन्छ इन्जिनियर राजकुमार देवकोटा।
सानो हाकुको माथि चाहिँ डाँडामा ढुङ्गाहरू फुटेको फल्टहरू फेला पारेको हुनाले त्यो ठाउँ चाहिँ बस्नको लागि उपयुक्त छैन र त्यो बस्तीलाई चाहिँ पाङलिङमा सार्नुपर्छ भनेर जियोलोजिस्टहरूले चाहिँ एउटा सुझाव दिनुभएको छ। त्यसै कारणले गर्दाखेरि सानो हाकुका सम्पूर्ण बस्तीहरू जहाँ 114 घरधुरी छन् ती पाङलिङमा सर्नको लागि आतुर भएका छन्।
सानो हाकुका बासिन्दाले भोग्दै आएका पहिरोको समस्या अहिलेको मात्रै भने होइन, पहिला पनि त्यो ठाउँमा माटो बग्ने, पहिरो जाने लगायतका समस्या हुने गरेको थियो। भूकम्पपछि झनै समस्या थपिएको हो। आमा छेदुङ गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष निमा दिन्दु तामाङ बस्ती स्थानान्तरण गर्न प्रयास भइरहेको बताउनुहुन्छ।
बर्खायाममा चाहिँ तल सर्ने, हिउँदोमा चाहिँ बरु माथितिर बस्ने भनेको थियो। उहाँहरूको त्यो निर्णय गरेर चाहिँ अस्ति पाङलिङमा चाहिँ अब 4200 पर्ने जग्गा अधिग्रहण गरेर एकीकृत बस्ती बनाउँछु भनेर चाहिँ अब त्यहाँ सबै उहाँहरूको त्यो छलफल भएको थियो। थाई रूपमा त तलै हो, तर अस्थायी रूपमा माथि नै अब खेतीयोग्य जमिन भएको हुनाले त्यो खेती गर्नलाई अब तलमाथि हिँड्ने र थाई रूपमा चाहिँ तल बस्ने भन्ने कुरा चाहिँ उहाँहरूको सल्लाह दिएको छु।
बस्ती स्थानान्तरणको प्रयास भइरहेको सुन्दा सुन्दै सानो हाकुका बासिन्दाको कान भरिसकेका छन्। त्यसैले अब उनीहरूलाई आश्वासन होइन, सुरक्षित ठाउँमा सारेर जोखिमबाट बचाउन आवश्यक छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। कुकुरको टोकाईबाट स्नायु प्रणालीमा असर गर्ने भन्दै यसबाट सचेत रहन डाक्टरले सुझाव दिएका छन्। कुकुरको टोकाईबाट रेबिज धेरैमा रेबिजको संक्रमण हुने भएकाले यसले सिधै स्नायु प्रणालीमा असर पार्ने टेकु अस्पतालका अधिकृत तथा सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। उहाँका अनुसार रेबिज लागेको कुकुरले टोकेपछि त्यसको रियालमा भएको रेबिज भाइरस मानिसको शरीरमा प्रवेश गर्छ र घाउ नजिकै भएको मांसपेशीमा असर गर्ने हुन्छ। विशेष गरी फागुन र चैत महिनामा बढी मात्रामा कुकुरले टोक्ने सम्भावना भए पनि जुनसुकै समयमा पनि कुकुरले टोक्ने गरेको पाइन्छ। सावधानी अपनाउँदा अपनाउँदै पनि कुकुरले टोकेको ठाउँमा साबुन पानीले धुने र अरू संक्रमण हुन नदिन औषधि खाने, गहिरो टोकेको छ भने एन्टी रेबिज एन्ट्रिजम भन्ने सुई लगाउन पनि डाक्टर पुनले सुझाव दिनुभएको छ। कुकुरले टोक्ने बित्तिकै पाखुरामा र तिग्रामा गरेर 6 पटक सुई लगाउन पनि उहाँले सुझाव दिनुभएको छ।
बलात्कारको आरोपमा पक्राउ परेका काठमाडौँ शंकरापुर नगरपालिका 5 पालुवाबारी बस्ने सन्तोष दंगाललाई जेल चलान गरिएको छ। भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले दंगाललाई थुनामा राख्न आदेश दिएको अदालतका श्रेष्ठदार कृत बहादुर बोहराले जानकारी दिनुभयो। एक विवाहित महिलालाई श्रीमान घरमा नभएको बेला वैशाख 31 गते जबरजस्ती बलात्कार गरेको उजुरी परेपछि दंगाललाई प्रहरीले पक्राउ गरेको थियो।
रोजगारीका लागि भारत हिँडेका 17 वर्ष मुनिका 18 जना बालबालिकाको कञ्चनपुरको गड्डा चौकीबाट उद्धार गरिएको छ। अछामको ढकारी साथ ढुङ्गा चालनाका 12 जना बालक र 6 जना बालिकाको भारतीय सीमानाकाबाट उद्धार गरिएको हो। सोधपुछका क्रममा बालबालिकाले रोजगारीका लागि भारत जान लागेको बताएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको हो। सीमामा बसेका नेपाली सुरक्षाकर्मी र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि निगरानी गर्न बसेका संस्थाले समेत उमेर नपुगेका बालबालिकालाई बेरोकटोक सीमा पार गर्न दिएको भन्दै आलोचना भएको छ। तर प्रहरीले भने एसएसपीले नभई आफूले ती बालबालिकाको उद्धार गरेको दावी गरेको छ।
32 मेगावाट क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिटको जेनेरेटर बिग्रिएपछि उत्पादनमा 50% कमी आएको छ। जेनेरेटरको स्टेटर बाइन्डिङ बिग्रिएपछि गएको जेठ 20 गतेदेखि कुलेखानीबाट आधा मात्रै बिजुली उत्पादन हुँदै आएको छ। वर्षा लागेसँगै नदीमा पानीको बहाव धेरै भएको र रन अफ द रिभर विद्युत केन्द्रबाट बिजुली उत्पादन बढेकाले कुलेखानीको उत्पादन आधा घट्दा पनि बिजुलीको माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोड सेडिङ गर्नु नपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
कोशी अञ्चल यातायात कार्यालय इटहरीले दैनिक रूपमा लाइसेन्स वितरण गर्ने भएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्स लिनेको भीड बढ्दो रहेको भन्दै कार्यालयले दैनिक अनलाइन फारम भरेर लाइसेन्स परीक्षा लिन शुरू गरेको हो। यसअघि लामो समयमा एकपटक मात्र लाइसेन्स लिनका लागि परीक्षा खुलाउँदा सर्वसाधारणले शास्ति पाउँदै आएका थिए। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटो काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठ पोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509 433-2509 मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961-62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेसीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मकवानपुरमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। आज बिहान वर्षासँगै परेको चट्याङ लागि मकवानपुर गढी गाउँपालिका दुई सानो गढीकी 62 वर्षीय ठुलीमाया नेगीको ज्यान गएको प्रहरीले जनाएको छ। चट्याङ लागेर चिनीमाया लो र बुद्धलक्ष्मी ढिमढुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीप राज झाले जानकारी दिनुभयो।
यस्तै बझाङको तलकोट गाउँपालिका तीनमा ढुङ्गाले लागेर सड़कमा काम गरिरहेका दुई महिलाको ज्यान गएको छ। जडीबुटी पौषमार्ग सड़क खण्ड अन्तर्गतको बस्ती भन्ने ठाउँमा ग्याबिन जाली भर्ने काम गर्दै आएका स्थानीय 45 वर्षीय मीरा रोकाएर 32 वर्षीय जुनकिरी चदारको ढुङ्गाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
नवलपरासीमा पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, 30 जना घाइते भएका छन्। बर्दघाट नगरपालिका 16 सिद्धनगरमा गैराति ना 3C 4534 नम्बरको पिकअप दुर्घटना हुँदा सुस्ता गाउँपालिका एक सिंहाकी 22 वर्षीय सम्झना परियार र 45 वर्षीय मीनादेवी गुरूङको ज्यान गएको प्रहरीले जनाएको छ।
धनुषाको ढल्केबरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। J6P2910 नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सड़क छेउको आँपको रूखमा ठोकिँदा चालक मिथिला नगरपालिका 6 ढल्केबर बस्ने नरेन्द्र महतोको ज्यान गएको प्रहरी जनाएको छ।
मोरङमा जंगली च्याउ खाँदा एक दम्पति बिरामी परेका छन्। मिक्लाजुङ गाउँपालिका 5 का 70 वर्षीय जंगबहादुर विश्वकर्मा र उहाँकी श्रीमती 60 वर्षीय देवी माया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। दुवैजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
दाङमा औलो रोगका बिरामी फेला परेका छन्। राष्ट्रिय औलो रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य परीक्षणमा बबई गाउँपालिकाको दुर्गम गाउँका 2 जना औलो रोगका बिरामी फेला परेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय दाङका औलो रोग निरीक्षक कमल चन्दका अनुसार बबई गाउँपालिका 7 मलैका बलबहादुर बुढा र उहाँकी छोरी कमला बुढामा औलो रोग भेटिएको हो।
पहिरोका कारण हुम्लाको उत्तिसेनी गाउँ जोखिममा परेको छ। ताजाकोट गाउँपालिका वडा नम्बर 4 उत्तिसेनी गाउँमा 25 घरधुरी छन्। पहिरोले खेत तथा बारीमा लगाएको बाली सबै सखा पारेको वडा अध्यक्ष प्रशान्त धमलाले जानकारी दिनुभयो।
होटल तथा रेस्टुरेन्ट संचालक र मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धी 19 बुधे सम्झौता भएको छ। डेढ वर्षदेखि विवाद रहेको होटल संचालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरणका सम्बन्धमा आज दुवै पक्षबीच 19 बुधे सम्झौता भएको हो। सम्झौता अनुसार कुल सेवा शुल्कको 72% हिस्सा अब मजदूरलाई उपलब्ध गराइनेछ।
मेरो पनि भन्नु छ।
फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने नियमावली संसदमा बहुमतले पारित भएको समाचार उज्यालो अनलाइनमा पढेर धेरैले प्रतिक्रिया दिनुभएको छ।
निराजङ थापा फेसबुकमा लेख्नुहुन्छ, घुमाउरो र नागरिक झुक्याउने भाषामा संसदमा जुन विधेयक ल्यायो यो सरासर गलत छ। यसले कानून सर्वसाधारणलाई मात्रै लाग्नेछ भन्ने कुरा छर्लङ्ग पार्छ। यसको हिसाब किताब नागरिकले इतिहासमा लिनेछन्।
यसै विषयमा किशोर केसीले लेख्नु भएको छ, जे जति नियम कानून बन्छन् यो सब देश र नागरिकका लागि बन्ने हो। कानूनलाई चुनौती दिएको अपराधमा संलग्न व्यक्ति कसरी राज्यको उच्च पदमा बस्न सक्छ? देश र नागरिकलाई मान्ने कानून नहुँदासम्म यस्ता कानून त हजार पटक च्यातिन्छन् र लेखिन्छन्।
त्यस्तै रविन्द्र कुँवरले चिन्ता व्यक्त गर्दै लेख्नु भएको छ, आफ्नो कमाई खाने भाँडो आफै फालेसी यो त आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु जस्तै हो नि। यस्ता मुद्दामा के सत्तापछि के विपक्षी, नियतमै खोट रहेका नेताहरूबाट झनै के आशा गर्नु र खै।
भारत लैजाँदै गरेका 18 बाल बालिकालाई सिमानाबाट उद्धार गरेको खबर उज्यालो अनलाइनमा पढेर खड्का राजु फेसबुकमै लेख्नुहुन्छ, देशमा राजनीतिको खेल चलेको छ। देशलाई नमूना बनाउँछु भन्दै हिँड्ने महावीरहरू खै त, हाम्रा निर्दोष बाल बालिकालाई कुन रावणले लाँदैछ? दोषीलाई कडा सजाय होस्, अर्को रावण नजन्माइयोस्।
अनि फरक प्रसंगमा राजा वीरेन्द्र नाम राखेका साथीले ट्वीट गर्नुभएको छ, काठमाडौँमा हरेक दिन पानी परिरहेको छ, बाटो हिलाम्बे छ, ठूल्ठूला खाल्डाहरू छन्, पैदल यात्रा गर्न कति गाह्रो छ, धुवाँ धुलो त थियो अब हिलो पनि थपियो, यी सब कुराबाट हामीले कहिले मुक्ति पाउँछौ?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र रमा खड्का। अब एउटा विदेशको खबर। उत्तर पश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रूसी सेनाको हवाई कार्यवाहीमा परि कम्तीमा 38 सर्वसाधारणको ज्यान गएको छ। बेलायतमा मुख्यालय रहेको सिरियन अब्जर्भेटरी फर ह्युमेन राइट्स नामक मानवाधिकारवादी संस्थाले गैराती अबेर भएको त्यस कार्यवाहीमा 5 बालबालिका सहित 38 ज्यान गुमाएको दावी गरेको छ। सिरियाको इडलिबको जर्दाना क्षेत्रमा रूसी फौजको कार्यवाही अझै जारी रहेको एएफपीले जनाएको छ। सिरियामा सन् 2011 राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै शुरू भएको आन्दोलन गृह युद्धमा परिणत हुँदा 4,00,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन् भने 10,00,000 नागरिक शरणार्थी बनेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल आर्मी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा प्रदेश नम्बर 5 154 रनले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो। त्रिवी क्रिकेट मैदान कृतिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले 50 ओभरमा 8 विकेट गुमाउँदै 289 रन बनाएको थियो। आर्मीका लागि ओपनर सागर पुनले 118 रन बनाए। 290 रनको लक्ष्य पछ्याएको प्रदेश 5 35.5 ओभरमा 138 रनमै अल आउट हुन पुग्यो। आर्मीका विक्रम सोब र सुसन भारीले समान 3-3 विकेट लिए। दोस्रो सेमी फाइनलमा भोलि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच प्रतिस्पर्धा हुनेछ।
र सर्लाहीको लालबन्दीमा चलिरहेको लालबन्दी गोल्ड कप फुटबलको आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ। निर्धारित समयमा दुवै टोलीबाट दुई गोल भएपछि टाई ब्रेकरमा धकिलिएको खेलमा एपीएफले भारतीय क्लब सिक्किम युनाइटेडलाई 4-1 हराएको हो। प्रतियोगितामा भोलि झापा 11 र जावलाखेल युथ क्लबले खेल्दैछन्। सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको विजेताले 7,00,000 रूपियाँ पुरस्कार पाउनेछ।
खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभाबाट संघीय संसद नियमावली पारित, फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने,
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने योजना असार 15 गतेभित्र बनाउन प्रधानमन्त्रीको निर्देशन, साउन 1 गतेबाट कार्यान्वयनको काममा गति दिनुपर्नेमा जोड़,
4 नम्बर प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश, नेपाली कंग्रेसको अवरोधका कारण कर्णाली प्रदेशको नीति कार्यक्रम आज पेश हुन सकेन,
सिरियाको एक आवासीय क्षेत्रमा रूसी सेनाको आक्रमण, 38 जनाको ज्यान गयो,
र नेपाल आर्मी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी प्रकाश शर्मा र विष्णु विश्वकर्मा पनि बिदा हुन्छौ। नमस्कार।